यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संसदको हिउँदी अधिवेशन यही माघ 18 गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने मन्त्री परिषदको निर्णय। राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। अवैध नदीजन्य पदार्थ उत्खनन तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश। सोलुखुम्बुको ठाने खोला भीरमा तीन दिनदेखि लागेको डणेलो अझै नियन्त्रणमा आउन सकेन। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा दोस्रो कार्यकालका लागि शपथ, अमेरिकालाई थप सशक्त बनाउने प्रतिबद्धता। र प्रधानमन्त्री कप महिला राष्ट्रिय T20 क्रिकेट प्रतियोगितामा कोशी प्रदेशको लगातार दोस्रो जीत।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले संघीय संसदको आगामी हिउँदी अधिवेशन माघ 18 गतेका लागि आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले संघीय संसद, प्रतिनिधि सभा र राष्ट्रिय सभाको आगामी अधिवेशन माघ 18 गते शुक्रबार दिउँसो 1 बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपति पौडेल समक्ष अनुरोध गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले जानकारी दिनुभयो। यसअघि हिजै प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच संसदको अधिवेशनका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँहरूबीच संसद अधिवेशन र संसदको बिजनेस लगायतका विषयमा कुराकानी भएको सभामुखको कार्यालयले जनाएको छ। हिजोको मन्त्री परिषदको बैठकले शिक्षकको निवृत्ति भरण सम्बन्धी अध्यादेशका सम्बन्धमा आएको विषयमा अब नियुक्ति हुने शिक्षकको हकमा मात्र लागू हुने तथा यसअघिको प्रावधान कुनै प्रभावित नहुने शिक्षा मन्त्री विद्या भट्टराईले स्पष्ट पार्नु भएको छ।
हाम्रो अध्यादेशमा शिक्षक सेवालाई निवृत्ति भर्न ऐन कोषमा समावेश गर्ने भनेर आएको थियो। त्यो प्रावधानमा चाहिँ शिक्षकहरूको केही आशंकाहरू थिए। त्यो आशंकालाई आज मैले मन्त्री परिषदमा स्पष्ट गर्नका लागि अनुरोध गरेँ र सामान्य प्रधानमन्त्रीज्यूले नै ऐन भनेको जब बन्छ त्यसपछि मात्र लागू हुन्छ, त्यो विधेयक संसदमा भए पनि अध्यादेशमा भनेको 81 सालदेखि मात्रै शिक्षकहरू शिक्षक सेवा ऐन अन्तर्गत निवृत्ति भरण ऐनमा समावेश हुने हो भन्ने कुरा चाहिँ भन्नुभयो। त्यसले गर्दा शिक्षक सेवाको विषय चाहिँ अब निवृत्ति भरण ऐन कोषमा चाहिँ 81 मात्रै समावेश गरेर जाने हो। अगाडिको शिक्षकहरू त्यसमा पढ्नुहुन्न, उहाँहरू पुरानो जुन प्रावधानबाट पेन्सनमा हुनुहुन्थ्यो त्यही रहन्छ भन्ने कुरा चाहिँ भयो। यसमा चाहिँ मैले तपाईँहरूको सञ्चार माध्यम मार्फत मैले स्पष्ट गर्न चाहेँ।
नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले माघ 18 गते शुरू हुने हिउँदी अधिवेशनबाट हाल जारी अध्यादेश पारित गरी लागू गरिने बताउनु भएको छ। लमजुङ स्थित मध्य नेपाल एक जिता स्थित सप्तधारा माध्यमिक विद्यालयको 91 वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हिजो मन्त्री गुरूङले मुलुकको शासन व्यवस्थामा देखिएको संकट टार्न अध्यादेश ल्याउनु बाध्यकारी भएको बताउनुभयो। अध्यादेशबारे विभिन्न टीका टिप्पणीहरू गरिएको तर संसद नचलेका बेला अध्यादेश ल्याउने संवैधानिक व्यवस्था नै भएको मन्त्री गुरूङले स्पष्ट पार्नुभयो। संसद सञ्चालन नभएको बेला मुलुकमा आर्थिक संकट आयो भने, विखण्डनको कुरा आयो भने, राष्ट्रिय स्वाधीनताको विषय आयो भने, ठूलो आपद विपद आयो भने त्यसको सामना गर्न राज्यले अध्यादेश मार्फत कानून ल्याउनु पर्ने यो संवैधानिक व्यवस्था हो, उहाँले भन्नुभयो। गृहमन्त्री रमेश लेखकले देशको आवश्यकता अनुसार सरकारले केही अध्यादेशहरू जारी गरेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले मुलुकको आर्थिक विकास, सेवा प्रवाह, सुशासन तथा वैदेशिक लगानी बढ़ाउने विषयमा सरकारले आवश्यकता अनुसार केही अध्यादेशहरू ल्याएको बताउनुभयो। सरकार संचालन प्रभावकारी बनाउन केही अध्यादेश जारी गरेको बताउनुहुँदै उहाँले अब बस्ने हिउँदी अधिवेशनबाट ती विधेयकका रूपमा पारित गरिने बताउनुभयो। कानून विपरीत खोला तथा नदीबाट उत्खनन भइरहेका रोडा, ढुंगा, गिटी, बालुवा उत्खनन तत्काल बन्द गराउन सर्वोच्च अदालतले सरकारका नाममा 5 बुँदे परमादेश जारी गरेको छ। न्यायाधीश डुए डा मनोज कुमार शर्मा र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले देशभर भइरहेको अवैध उत्खननमा संलग्नलाई कार्यवाहीको दायरामा ल्याई तत्काल उत्खनन कार्य बन्द गर्न र गराउन परमादेश जारी गरेको छ। परमादेशमा नदीको संरक्षण गर्न छुट्टै नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत उत्खनन तथा नियन्त्रण ऐन तत्काल बनाई लागू गर्न पनि आदेश दिइएको छ। देशभरका खोला तथा नदीमा भएको अवैध उत्खनन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदनहरू दर्ता भएका थिए। सोही रिट निवेदनमाथिको सुनवाईपछि सर्वोच्च अदालतले उक्त परमादेश जारी गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको स्पष्ट पार्नुभएको छ। नेकपा एमालेको परराष्ट्र मामिला विभागले हिजो आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको र हामी सानो देश हौं भन्ने हिन्ता भाव पाल्नुपर्ने कुनै आवश्यकता नरहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र ससाना कुराहरूलाई महत्व दिने प्रवृत्ति पछिल्लो दिनमा बढ़ेको तर त्यो गलत भएको उल्लेख गर्नुहुँदै नेपालले आर्थिक सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवार रूपमा आफूलाई प्रस्तुत गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले संसदमा हरेक विषयमा विस्तृत अध्ययन र तयारीका साथ प्रस्तुत हुन र संसदलाई बहस र ऐन निर्माणको थलो बनाउन आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन पनि दिनुभयो। सोलुखुम्बुको मातीय दूतकोशी गाउँपालिका वड़ा नम्बर 1 र 7 को बीचमा पर्ने ठाने खोला भीरमा 3 दिनदेखि लागेको डडेलो नियन्त्रणमा आउन सकेको छैन। दूतकोशी सामुदायिक वनबाट शुरू भएको डडेलो अप्ठ्यारो भूगोल र हावाहुरी चलिरहेको हुनाले नियन्त्रणमा लिन कठिन भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ। आगो नियन्त्रणका लागि सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको भए पनि कठिनाई भएपछि मानव बस्ती र जनधनको सुरक्षालाई प्राथमिकता दिइएको छ। डडेलो र नियन्त्रण प्रयासबारे जानकारी दिन सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनुज कुमार घिमिरे प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। हजुर, अब त्यहाँ जुन डडेलो चाहिँ 3 दिनदेखि जारी छ त्यसको नियन्त्रणमा के कस्तो प्रयास भइरहेछ?
हामीले स्थानीय पालिका सुरक्षाकर्मी 3 वटा निकायका सुरक्षाकर्मीहरूलाई र स्थानीय सामुदायिक वन उपभोक्ता समितिहरूलाई चाहिँ सक्रिय गराएर राखिरहेको अवस्था हो। 3 दिनदेखि लागिरहेको आगो वन के अरे त्यो वन डडेलो चाहिँ भीरमा भएको हुनाले विकट भौगोलिक अवस्थाको कारणले हामीले त्यसलाई नियन्त्रणमा लिन चाहिँ सकेको छैनौँ। तर हामीले यो मानव बस्तीलाई चाहिँ मतलब क्षति नपुगोस् भनेर चाहिँ सुरक्षाकर्मीहरू तैनात गरिराखेका छौँ। स्थानीयवासीहरूलाई पनि सजग गराइराखेको अवस्था हो। स्थानीय पालिकाहरूले पनि एकदमै राम्रो समन्वय गरिराख्नु भएको अवस्था छ अहिले।
हजुर, अब त्यहाँ चाहिँ बढीभन्दा बढी चाहिँ त्यो सल्लाहका रूखहरू छन् जसले गर्दा नियन्त्रण गर्न अझै गाह्रो भयो भनेर त्यहाँ सुरक्षाकर्मीहरूले भन्नुभएको छ।
हजुर, अब यो हावा बढी चलिरहेको अवस्था छ यहाँ अहिले। सल्लेरीमा पनि एकदमै हावा चलिरहेको अवस्था छ र त्यो ठाउँमा विशेष गरी चाहिँ अझ बढी हावा चलिरहेको अवस्था हो। त्यसले गर्दाखेरि हावाले गर्दाखेरि डडेलो चाहिँ अझ बढी फैलिरहेको छ भनेर चाहिँ त्यहाँ जानकारी प्राप्त भएको छ। तर हामी जनधनको क्षति न्यूनीकरण गर्न अथवा नहोस् भनेर हामी एकदम उच्च सतर्कतापूर्वक हामी लागि परिरहेका छौँ।
हजुर, अब यो मानव बस्तीदेखि चाहिँ कति टाढा छ अथवा बस्तीमा त्यो पुग्न सक्ने सम्भावनाहरू के छन् अथवा पुग्न सक्ने परिस्थिति आयो भने त्यहाँ चाहिँ मानव जीव जन्तुहरूलाई जोगाउने सन्दर्भमा कसरी चाहिँ पूर्व तयारी गरिएको छ?
होइन, हामी एकदमै पूर्व तयारी अवस्थामा छौँ। त्यहाँ नजिकै एउटा मात्रै घर छ तर बीचमा भीड़ भएको हुनाले त्यहाँ आगो पुगिहाल्ने अवस्था चाहिँ छैन। तर हामीले उक्त घरलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गर्ने के अरे मान्छे र जनधनको क्षति कम गर्नको लागि चाहिँ हामी एकदम उच्च सतर्कतापूर्वक लागि परेका छौँ।
अब स्रोत साधनको सन्दर्भमा चाहिँ अब सरकारहरू भनौँ न स्थानीय सरकार प्रदेश सरकार संघ सरकारसँग कसरी समन्वय भइरहेको छ? अब यसरी डडेलो लाग्यो भने त त्यसले पार्ने प्रभावहरू त छँदैछन्।
अब समन्वय त हामी प्रदेश सरकार स्थानीय सरकार हामीहरू संघीय सरकार सबैतिरबाट समन्वय चाहिँ हामीले गरिरहेको अवस्था छ। तर त्यहाँ समस्या के छ भने भीरमा लागेको आगो हुनाले हाम्रो काबुभन्दा बाहिरको परिस्थिति छ, त्यसलाई चाहिँ नियन्त्रणमा लिन चाहिँ सकेका छैनौँ। अब आशा छ हामीले अब यो रातिको समयमा हामीले त्यहाँ केही पनि गर्न सक्ने अवस्था हुँदैन र दिउँसोको समयमा चाहिँ अब त्यो सुरक्षाकर्मीहरूलाई पनि कुनै त्यस्तो खतरा नहोस्, स्थानीयवासीहरूलाई पनि हामीले एकदम हाई अलर्ट गराएका छौँ। यसरी डडेलो लागिरहेको छ, नियन्त्रणमा लिन सकेका छैनौँ, तपाईँहरूले जुनसुकै बेला पनि स्थानान्तरण हुनुपर्ने अवस्था हुन्छ भनेर चाहिँ हामी एकदमै तयारी अवस्थामा छौँ। र मलाई लाग्छ त्यस्तो हुन दिँदैनौँ हामीहरूले भन्ने मैले विश्वास लिएको छु। हजुर,
शिव साहब, धेरै धन्यवाद।
हस् हस् धन्यवाद।
उहाँ हुनुहुन्थ्यो सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनुज कुमार घिमिरे। त्यहाँ तीन दिनदेखि वन डडेलो लागेको छ, खास गरी ठाने खोला भीरमा लागेको डडेलो नियन्त्रणमा आउन सकेको छैन, हावाहुरी चलिरहेको छ, त्यहाँ धेरै सल्लाका रूखहरू भएका कारणले पनि आगो बढ़ीभन्दा बढ़ी फैलिरहेको त्यहाँ स्थानीय सुरक्षाकर्मीहरू परिचालित हुनुहुन्छ, उहाँहरूले जानकारी दिनुभएको छ। म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ। 95% भन्दा बढ़ी घर परिवारमा बिजुलीको सुविधा पुगेको म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न लागि खानेपानी जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलक मोहन ओझाले सबै घर परिवारमा केन्द्रीय लाइन, लघु जलविद्युत र सौर्य ऊर्जाको पहुँच पुगिसकेकाले गण्डकी प्रदेश सरकारको मापदण्ड अनुसार उज्यालो जिल्ला घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याइएको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन अनुसार सुधार योजना अघि बढ़िरहेको बताउनु भएको छ। प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यवहारिक र नीतिगत सुधार तथा दीर्घकालीन सुधारका लागि आन्तरिक गृह कार्य अघि बढ़ाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। मन्त्री पौडेलले त्यसका लागि मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्र रमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गरी कार्य अगाडि बढ़ाइएको छ। नेपालमा भित्रिएका कृषिजन्य बाह्य मिचाह प्रजातिका कारण जैविक विविधतामा असर पुगिरहेको अध्ययनहरूले देखाएका छन्। नेपालमा हालसम्म विभिन्न 50 प्रकारका मिचाह प्रजाति भित्रिएको र त्यसले रैथाने वनस्पति, जल, जमीन र कृषि प्रणालीमा असर पुर्याइरहेको सम्बन्धित क्षेत्रका विज्ञहरू बताउनुहुन्छ। संवाददाता बालिका मादेनको यो रिपोर्ट।
नेपालमा इन्भासिस स्पेसिस अर्थात बाह्य मिचाह प्रजातिका वनस्पति तराई र मध्य पहाड़ी क्षेत्रमा सबैभन्दा बढ़ी फैलदै गएको पाइएको छ। माइकेनिया मिक्रान्ता वैज्ञानिक नाम गरेको दक्षिण अमेरिकाको एक रैथाने वनस्पतिलाई नेपालमा लहरे वनमारा नामले चिनिन्छ। यो प्रजातिको वनमाराले खुला जमीन, मलिलो माटो र चिस्यान बढ़ी भएको ठाउँमा सजिलै अतिक्रमण गरी जमीन, स्थानीय वनस्पति, जीव जन्तु र पर्यावरणीय चक्रलाई समेत असर गर्ने अनुसन्धानकर्ताहरूको यो लहरे वनमारा कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेकका 30 भन्दा बढ़ी जिल्लामा फैलिसकेको पाइएको छ। नेपालमा काँडे, लहरे, सेतो र कालो वनमाराको नामले चिनिने यस्ता प्रजाति कुनै न कुनै माध्यमले बाह्य मुलुकबाट भित्रिएका हुन्। यसरी भित्रिएका मिचाह वनस्पतिले समग्र जैविक विविधतामा प्रभाव पारिरहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय वनस्पति विभागका प्राध्यापक डाक्टर भरत बाबु श्रेष्ठ बताउनुहुन्छ।
वासस्थानलाई चाहिँ बिगारिराखेको छ। महत्वपूर्ण भनेको जलचर प्रणालीहरू पानीमा हुनेदेखि लिएर कृषि उत्पादनमा पनि घटाएको छ। कृषि र वनमा आश्रित समुदाय उहाँहरूको जीविकोपार्जनलाई असर गरिरहेको छ।
मिचाह प्रजातिको जोखिममा रहेका 124 मुलुकमा गरिएको अध्ययनले नेपाल जोखिमको तेस्रो स्थानमा रहेको देखाएको छ। तराई र मध्य पूर्व क्षेत्रमा गरिएको एक अध्ययनमा वन, कृषि, सिमसार क्षेत्र र खुला क्षेत्रहरूमा मिचाह प्रजाति फैलिँदै गएको र ती स्रोतहरूमा निर्भर रहेका स्थानीयको जीवनयापनमा प्रत्यक्ष असर पुर्याएको पाइएको फरेस्ट एक्सन नेपालका जैविक विविधता तथा पुनर्स्थापना कार्यक्रमका टीम लिडर डाक्टर लीलानाथ शर्माले जानकारी दिनुभयो।
त्यसले गर्दा वन पैदावारको उपलब्धता घटेको भनेर धेरै स्थानीयहरूले हामीलाई भन्नुभएको छ। वनमा पाउने मजुरखुट्टी भयो, जिब्रे साग भयो, च्याउका विभिन्न प्रजातिहरू त्यो मिचाह प्रजातिको कारणले गर्दा घटेको भन्ने छ। अहिले पूर्वी क्षेत्रमा चाहिँ यो उल्टा काँडा भन्ने एउटा नयाँ मिचाह प्रजाति आएको छ। त्यो मिचाह प्रजातिको कारणले चौपायाहरू मरे। हामीसँग अहिले 250 राँगा गोरु र गाई, त्यसै गरेर 500 बाख्रा मरेको तथ्याङ्क हामीसँग छ र यो तथ्याङ्क भन्दा अरू धेरै मरेको हुन सक्छ जुन हामीले खोजी गर्न बाँकी छ।
मिचाह प्रजाति द्रुत गतिमा फैलदै गए निकट भविष्यमा पर्यावरण, कृषि र समग्र अर्थतन्त्रका लागि चुनौती बन्न सक्ने भएकोले पर्याप्त अनुसन्धान र बाह्य मुलुकबाट भित्रने प्रजातिको परीक्षण तथा क्वारेन्टाइन गर्नुपर्ने सुझाव दिनुहुन्छ प्राध्यापक डाक्टर श्रेष्ठ।
पशु क्वारेन्टाइन छ अनि प्लान्ट क्वारेन्टाइन छ। त्यो क्वारेन्टाइनलाई हामीले प्रभावकारी रूपबाट कार्यान्वयन गर्न सक्यो भने बाहिरबाट भित्रिने प्रजातिहरूलाई रोक्न सकिन्छ। त्यस्तो भइदियो भने चाहिँ सम्भावित मिचाह प्रजातिहरू चाहिँ नेपाल भित्रिने सक्ने सम्भावनालाई घटाउन सकिन्छ।
मिचाह प्रजाति मध्ये लहरे वनमारालाई संसारकै अति खराब प्रजातिका रूपमा पहिचान गरिएको छ। यस्ता मिचाह प्रजातिको रोकथामका लागि तीनै तहका सरकार, स्थानीय कृषि समूह एवं सबै सरकारवालाहरूले यसको व्यवस्थापनमा समयमै ध्यान पुर्याउन जरूरी देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा आरजु राणा देउबाले इजिप्टका विदेश मन्त्रीसँग टेलिफोन वार्ता गर्नुभएको छ। इजरायल सरकार र हमासबीच शान्तिपूर्ण वार्ता र युद्ध विराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले मुक्त गर्ने प्रक्रियाको थालनी भइसकेको छ। परराष्ट्र मन्त्री डा राणाले विपिनको रिहाईका लागि पहल गरिदिन विदेश मन्त्री मार्फत इजिप्ट सरकारसँग आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हुलाकी राजमार्गको द्रुत निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत बाँके र बर्दिया जोड्ने बाँकेको खजुरामा रहेको 52 वर्ष पुरानो जीर्ण पेडारी नालाको पुलको हिजो अवलोकन गर्नुहुँदै मन्त्री दाहालले द्रुत गतिमा निर्माण सम्पन्न गर्न सरकारले प्राथमिकताका साथ हुलाकी सड़कमा काम गरिरहेको बताउनुभयो। अघिल्लो साता मात्र अर्थ मन्त्रालयबाट हुलाकी सड़कमा रहेका पुल निर्माणका लागि बजेटको व्यवस्था भएपछि स्थानीय बासिन्दाले अब पुल बन्ने अपेक्षा गरेको नेपालगंज संवाददाता नवीन गिरी बताउँछन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधार भएको बताउनु भएको छ। गोर्खा नगरपालिका 8 आहाले स्थित सरस्वती माध्यमिक विद्यालयको सुवर्ण जयन्ती समारोहमा हिजो अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रलाई अगाडि बढ़ाउन राज्यले लिने प्रतिबद्धताको स्तरले देशको सभ्यता विकास र सुशासनको स्तर मापन गर्ने बताउनुभयो। पुरातत्व विभागले पाँचखाल नगरपालिका 7 स्थित काभ्रेको पुरातत्व स्थलमा रहेका प्राचीन सम्पदा क्षेत्रमा उत्खनन गर्ने भएको छ। विभागले प्रारम्भिक चरणमा विक्रम सम्वत 2077 चैत्रमा गरेको जियो फिजिकल सर्वे अर्थात भू भौतिकी सर्वेक्षणका आधारमा 4 वर्षपछि यस वर्ष उत्खनन गर्ने जनाएको छ। विभागको पहलमा बेलायती विज्ञ समूहले उक्त स्थलमा गरेको सर्वेको प्रतिवेदन अनुसार पुरातात्विक सम्पदाहरूको प्रसर सम्भावना देखिएपछि पुनः जियो फिजिकल सर्वे गरिनुपर्ने उल्लेख गरिएको थियो। विज्ञ समूहको सर्वेक्षणको प्रतिवेदन 2078 सालमा विभागमा आएको थियो। प्रतिवेदनमा लिच्छविकालीन र मध्यकालीन सम्पदाहरू त्यहाँ देखिएपछि पुनः सर्वे गरी उत्खनन गर्न सुझाव दिएको थियो। प्रतिवेदनमा पुनः सर्वे गर्न सुझाइएपछि विभाग र पाँचखाल नगरपालिकाको समन्वयमा सर्वे र उत्खननको काम गर्नेबारे छलफल भएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो। पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखालको सम्पदा संरक्षणमा योजनाबद्ध रूपमा प्रयास भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रको विकास र समस्या समाधानका लागि समयानुकूल कानून आवश्यक रहेकोमा जोड़ दिइएको छ। राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण क्षेत्रमा स्रोत साधनको व्यवस्था प्रभावकारी रूपमा नहुँदा अनावश्यक रूपमा कतिपय कामहरू भएको र आवश्यक पूर्वाधारको विकास वन्यजन्तुको संरक्षण मध्यवर्ती क्षेत्रको समस्या समाधान लगायतका विषयमा भने समस्या उत्पन्न भइरहेको विभिन्न राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रका वरिष्ठ संरक्षण अधिकृतहरूको धारणा रहेको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हिजोको बैठकमा विभिन्न राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतहरूले वातावरणको समुचित सन्तुलन हुने गरी समयानुकूल कानून निर्माण गरी त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। बैतडीको कुलतडी र डणेलधुराको राडिल जोड़नका लागि सुनरिया नदीमाथि मोटरेबल पुल निर्माण हुने भएको छ। शहरी विकास मन्त्रालय मार्फत उक्त पुल निर्माणका लागि अर्थ मन्त्रालयले सहमति दिएको र ठेक्का प्रक्रिया मार्फत पुल निर्माणको काम अघि बढ़ने बैतडीको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउदले जानकारी दिनुभयो। बहुवर्षीय ठेक्का अन्तर्गत पुल निर्माणका लागि 28,48,00,000 रूपियाँ लागतको अनुमान गरिएको छ। 2084 पुल निर्माण गरिसक्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको अध्यक्ष साउदले बताउनुभयो। सुनरिया नदीमा पुनर्निर्माणपछि बैतडी र डणेलधुरा स्थित दुई जिल्लाका नागरिकलाई पुलले सहज गराउने अध्यक्ष साउदले बताउनुभयो। भारत र चीन जोड़ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डमा धमाधम काम भइरहेको छ। त्रिदेशीय सड़कका रूपमा रहेको करिडोर कालोपत्री हुन थालेपछि अब क्रमशः यात्रा सहज बन्दै गएको छ। इलामका नागरिकले मेची राजमार्गको स्तर उन्नति गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराएका छन्। मेची राजमार्गको इलाम नगरपालिका 9 राजदुवाली नजिकै सड़क खण्ड गत असोजको पहिरोले जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको सन्दर्भमा स्थानीयले स्तर उन्नति वा विकल्प खोज्न माग गरेका हुन्। इलामको चोक बजारमा हिजो भेला भएका नगरवासीले राजमार्ग सुधारको माग गर्दै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ मार्फत प्रधानमन्त्रीलाई ध्यानकर्षण समेत बुझाएका छन्। राजमार्ग बन्द हुँदा इलाम पाँचथर र ताप्लेजुङको यातायात अवरूद्ध हुने भन्दै तत्काल मरमत गर्न दवाब दिएकाले माग पूरा नभए थप संघर्षका कार्यक्रम सञ्चालन गरिने स्थानीय प्रकाश चापागाईले बताउनुभयो। बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियाल गोहीको गणना शुरू गरेको छ। राप्ती नदीमा छाड़िएका घडियाल गोहीको अवस्थाबारे जानकारी लिन बाँके र दाङको सिमानामा पर्ने शिव खोलाबाट गणना शुरू गरिएको निकुञ्जका सूचना अधिकारी मनदीप पंगेनीले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन 15 गते गर्ने भनिएकोमा आगामी चैत्र 5 गते गर्ने सहमति भएको छ। त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डाक्टर खड्ग केसीको अध्यक्षतामा हिजो बसेको विद्यार्थी कल्याण परिषदको बैठकले चैत्र 5 गते सोभियूको निर्वाचन गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो। नै प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त 10 साधकहरूलाई 2080 सालको नै पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ। प्राध्यापक चेतु नाथ शर्मा आचार्यलाई नै चन्द्रधन पुरस्कार, त्यसै गरी हरिराम जोशीलाई नई भूपाल दुर्गा पुरस्कार, प्राध्यापक गोपी कृष्ण शर्मालाई नई देरूनिक स्वीकृति पुरस्कार, त्यस्तै प्राध्यापक डाक्टर मोहन लोहनीलाई नई कीर्तिनिधि पुरस्कार र न्यूरोसर्जन डाक्टर बसन्त पन्तलाई नई भावी पुरस्कार समर्पण गरिने भएको छ। त्यस्तै नेपाली भाषाको गरिमा वृद्धिका साथै रेडियो नेपाल मार्फत योगदान दिए बापत कमल प्रधान र ध्रुव थापालाई नई भाजप पुरस्कार संयुक्त रूपमा समर्पण गरिनेछ। रंजुश्री पराजुलीलाई नई रेखा पुरस्कार, शान्ति नारायण श्रेष्ठलाई नई धनरूप पुरस्कार, राधिका गुरागाईलाई नई बुलु शर्मा पुरस्कार समर्पण गरिने भएको छ। यी सबै पुरस्कारको राशि जनै 1,00,000 रूपियाँ रहेको नै प्रकाशनले जनाएको छ। प्रकाशनकी कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा हिजो बसेको बैठकले उक्त निर्णय गरेको सदस्य सचिव नरेन्द्र राज प्रसाईले जानकारी दिनुभयो। केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित डोनाल्ड ट्रम्पले हिजो शपथसँगै कार्यभार सम्हाल्नु भएको छ। त्यसपछिको आफ्नो सम्बोधनमा राष्ट्रपति ट्रम्पले अमेरिका अब स्वर्ण युगमा प्रवेश गर्ने उद्घोष गर्नुभएको छ। संयुक्त राज्य अमेरिकाको 47 राष्ट्रपतिमा औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएका ट्रम्पले आफ्नो कार्यकाल शुरूआतको हिजोको दिन स्वतन्त्र दिवस रहेको पनि उल्लेख गर्नुभयो। उहाँले अमेरिकालाई फेरि बनाउन चुनाव प्रचारका क्रममा भगवानले आफ्नो जीवन बचाएको धारणा राख्नुभयो। आफ्नो आगमनसँगै उहाँले राष्ट्रपति कार्यालयको वेबसाइटको नाम पनि अमेरिका इज ब्याक घोषणा गर्नुभएको छ। हालसालै लस एन्जलसमा फैलिएको डढेलोमा धेरै मानिसहरूले आफ्नो ज्यान र घर गुमाएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो। हिजो राजधानी वाशिङटन डीसीमा भव्य समारोहका बीच उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। नयाँ राष्ट्रपतिका रूपमा ट्रम्पले पहिलो दिन नै कार्यकारी राष्ट्रपतिको हैसियतमा 100 फाइलमा हिजो आदेशात्मक हस्ताक्षर पनि गर्नुभएको छ। त्यसमा आप्रवासन तथा देश निकाला सम्बन्धी आदेश पनि सामेल छ। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रूस अमेरिकासँग सौहार्दपूर्ण सम्बन्धको पक्षमा तयार रहेको बताउनु भएको छ। राष्ट्रिय सुरक्षा परिषदको बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै राष्ट्रपति पुटिनले राष्ट्रपति ट्रम्पको पुनउदय र उहाँको रूससँगको सम्बन्ध सुधार्ने चाहनाप्रति रूसको पूर्णत सहमति रहेको बताउनुभयो। उहाँले राष्ट्रपति ट्रम्पसँग छिट्टै भेटवार्ता हुने विश्वास पनि व्यक्त गर्नुभयो। भारतमा जारी महाकुम्भ मेलाको 8 दिनसम्म आइपुग्दा 44,00,000 भन्दा बढ़ी भक्तजनहरूले स्नान गरिसकेका छन्। एक महिनासम्म चल्ने मेला 4 पवित्र नदी किनारहरू प्रयागराज, हरिद्वार, नासिक र उज्जैनमा चक्रीय रूपमा आयोजना गर्ने गरिन्छ। 13 शुरू भएको महाकुम्भ फेब्रुअरी 26 चल्नेछ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षित रूपमा बढ़न नसक्नु चिन्ताको विषय भएको बताउनु भएको छ। कृषि विकास बैंक लिमिटेडको 58 वार्षिक उत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरूमा निक्षेप संकलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ़न नसक्नु गम्भीर विषय भएको बताउनुभयो। कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो त्यो प्राप्त गर्ने कुरालाई बैंकले सर्वोच्च प्राथमिकता दिनुपर्ने अर्थमन्त्री पौडेलको भनाई थियो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू सुधार हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको उल्लेख गर्नुभयो। कृषि विकास बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले जोखिम व्यवस्थापन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र कर्जाको गुणस्तर कायम गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 6 अवधिमा 80,05,51,00,000 राजस्व संकलन गरेको छ। भन्सार विभागले त्यस कार्यालयलाई चालू आर्थिक वर्षको 6 अवधिमा 1,04,18,00,000,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो।
आईसीसी महिला यु19 टी20 विश्वकपमा नेपालले लगातार दोस्रो पराजय बेहोरेको छ। सोमबार मलेसियाको वाईएसडी युकेएम ओभलमा नेपाल स्कटल्याण्डसँग 1 पराजित भयो। पराजय बिहोरीसँगै नेपालको सुपर सिक्सको सम्भावना समाप्त भएको छ। दोस्रो पटक विश्वकपमा सहभागिता जनाइरहेको स्कोल्याण्डको यो पहिलो जित हो। नेपाल पहिलो खेलमा बंगलादेशसँग 5 विकेटले पराजित भएको थियो। अब नेपालले समुचरणको अन्तिम खेलमा बुधबार अस्ट्रेलियाको सामना गर्नेछ। नेपालले प्रस्तुत गरेको 74 रनको लक्ष्य स्कोल्याण्डले 18.4 ओभरमा 9 विकेट गुमाउँदै पूरा गर्यो। स्कोल्याण्डका लागि पिप्पा सप्टाउले सर्वाधिक 35 रनको योगदान गरे। यसै गरी ग्राबिला फन्टनले अभिजित 12 रन जोडिन्। नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान दुई तथा कप्तान पूजा महतो र किस्मा गुरुङले समान 1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 18.5 ओभरमा सबै विकेट गुमाएर मात्र 73 रनको इफल तयार पार्यो। नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक 27 रनको योगदान गरिन्। त्यस्तै ओपनर सावित्री धामीले 10 रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। स्कल्याण्डका लागि मेसी मिकाइडले सर्वाधिक 5 विकेट लिइन्। त्यस्तै एमसी बाल्दी र नेमा सेखले समान 2 विकेट लिँदा 1 विकेट क्रिस्टी मिकोलको नाममा रह्यो। समूह डीको शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले 2 खेलबाट 4 अङ्क जोडेको छ। बंगलादेश र स्कल्याण्डको समान 2 अङ्क रहँदा नेपाल भने अङ्कविहीन छ। कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी20 क्रिकेट प्रतियोगितामा लगातार 2 जित दर्ता गरेको छ। सोमबार धनगढ़ी स्थित फाप्ला क्रिकेट मैदानमा कोशीले मध्य प्रदेश विरूद्ध 47 रनको जित निकाल्यो। जितसँगै 2 खेलमा 4 अङ्क जोडेको कोशी समूह बीको शीर्ष स्थानमा उक्लिएको छ।
अब मौसम। आज गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरही कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी र हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 22.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20 देखि 22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:55 भयो भने सूर्यास्त भरे साँझ 5:36 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संसदको हिउँदे अधिवेशन माघ 18 गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने मन्त्री परिषदको निर्णय, राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई, अवैध नदीजन्य पदार्थ उत्खनन तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश, सोलुखुम्बुको ठानेखोला भीरमा 3 दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा हुन सकेन, अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा दोस्रो कार्यकालका लागि शपथ, अमेरिकालाई थप सशक्त बनाउने प्रतिबद्धता, र प्रधानमन्त्री कप महिला राष्ट्रिय टी20 क्रिकेट प्रतियोगितामा कोशी प्रदेशको लगातार 2 जित। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।